अध्याय चार। परमेश्वर उहाँको मानवीय परिवारसँग जोडिनुभयो। ख्रिस्टियनहरूलाई येशूको आगमनको विषयमा सबै थाहा छ। उनीहरू जान्दछन् कि येशूको जन्म आश्चर्य रीतिले मरियमको कोखबाट भयो, जो एक जवान कुमारी स्त्री थिइन्। मत्ती एक अध्यायको 18-25। प्राय संसारलाई डुँडको बालकको विषयमा थाहा छ, खास गरी ख्रिस्टमस सजावटको विषयमा। केही पुराना तर लोकप्रिय ख्रिस्टमस गीतहरूले येशूको विषयमा पुरानो करारका भविष्यवाणीको विषयमा उत्सव प्रचार गर्दछ, क्रुसभन्दा पनि अझ बढी येशूको बारेमा। येशूको संसारमा जन्मको विषयमा सम्पूर्ण रूपमा केन्द्रित भएपछि अन्तत उहाँको मृत्यु क्रुसमा भयो। उहाँ हाम्रो निम्ति क्षमाको माध्यम हुनुहुने थियो, ताकि हामी फेरि परमेश्वरको परिवारमा फर्कन सकौँ। यौना 3:16। अर्को शब्दमा, जब प्राय मानिसहरूले येशूको बारेमा सोच्दछन्, उनीहरूको मनमा क्रुसको विषय हुन्छ, त्यसले केही कुरालाई भुल्दछ। परमेश्वर मानिस येशूको रूपमा आउनुले थोरै क्रुसको जोडलाई बिर्सिन्छ। प्राय ख्रिस्टियनहरूले परमेश्वर मानिसको रूपमा आउनुको आवश्यकतालाई ख्याल गर्दैनन्। उहाँ पुरानो करारको कुराहरू अर्थात् प्रतिज्ञाहरू पुरा गर्नका निम्ति आउनुभयो, ताकि उहाँले हामीले पहिले नै कुरा गरेको अलौकिक विद्रोहको परिणामलाई फेरि सुधार्न सक्नुभएको होस्। मानिस जाति एक दिन परमेश्वरसँग हुन सकुन् भन्ने आशा अझ पनि जीवित नै छ, कारण परमेश्वरले मानिस जातिलाई सधैँको निम्ति हटाइदिनु भएको छैन। परमेश्वर मानिस कहाँ निरन्तर आउनुभयो, मानिसलाई क्षमा दिएर उनीहरूसँगको सम्बन्ध कायम राख्नुभयो। परमेश्वरले चाहनुहुन्थ्यो कि मानिसले उहाँमा विश्वास गरून् र त्यसको निम्ति निरन्तर एक अर्कासँग मिलापमा रहन् र परमेश्वरसँग पनि सम्बन्धमा रहन्। तर हरेक मोडमा मानिसहरूले परमेश्वरलाई निरन्तर इन्कार गरिरहे। तैपनि परमेश्वरले हरेक पटक यसो भन्नुभयो, तिमीहरू अझ पनि मसँग हुन सक्छौ, विश्वास गर र तिमीहरूको हृदयमा के छ त्यो देखाओ। तर समस्या अझै बढ्दै गयो। बाइबलले यो अवस्थालाई व्याख्या गर्न गोठाला बिनाको हराएका भेडाहरूको दृष्टान्तको रूपमा बताउँदछ। यसैया 53:6, मत्ती 9:36। यस अघिको अध्यायको अन्त्यतिर मैले उल्लेख गरे झैँ परमेश्वरका सन्तानहरूलाई नयाँ हृदय चाहिएको थियो, र यसको निम्ति सहायता गर्न उनीहरूमा आज परमेश्वरको आत्माको उपस्थिति, उनीहरूलाई आफैबाट उद्धार पाउनको निम्ति एउटा माध्यम चाहिएको थियो। उनीहरूका आफैमा परमेश्वरप्रतिको प्रेम र अनन्त जीवन थिएन। मानिसमा भएको मृत्युको सरापलाई बदल्नको निम्ति र उहाँका मानिसहरूलाई निरन्तर विश्वासमा मद्दत गर्नको निम्ति परमेश्वरसँग एउटा उपाय हुनुपर्दथ्यो, जसले उहाँको प्रतिज्ञाको करारलाई आदर गर्दछ। समस्याको निम्ति परमेश्वरको समाधान नितान्त भिन्न थियो। उहाँ मानिस बनेर आउनु पर्थ्यो, उहाँ मानिस जातिमा सहभागी हुनुपर्ने थियो। यो ठिक यही येशू कथामा प्रवेश गर्नुभयो। येशू परमेश्वर मानव बन्नुभयो। यौना 1:1, पदहरू 14-15, कलसी 1:15-20 र 2:6-9। मानिस जातिमा भएको मृत्युको सरापलाई उल्ट्याउने एउटै मात्र उपाय मानिस जातिको तर्फबाट मर्नु पर्थ्यो। त्यसको अर्थ मृत्युपछिको पुनरुत्थान पनि आवश्यक थियो, र यो केवल परमेश्वरले मात्र गर्न सक्नुहुन्थ्यो। अदनमा भएको घटनाको समाधान केवल येशू मात्र हुनुहुन्थ्यो। अब्राहमसँगको परमेश्वरको करार सम्झनुहुन्छ? परमेश्वरले अब्राहम र सारालाई छोरो दिनको निम्ति अलौकिक रीतिले हस्तक्षेप गर्नुभएको थियो। त्यही नै इसरायल जातिको सुरुवात थियो। परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि अब्राहमका सन्तानहरूमध्ये एकजना चाहिँ बाबेलमा परमेश्वरले त्याग्नुभएका जातिहरूको निम्ति आशिष बन्नेछन्। तर कसरी केवल मानिसले मात्र यो गर्न सक्छ? केवल परमेश्वरबाट अब्राहमको वफादार सन्तान बन्न सक्नुहुने थियो जसले त्यो करारको प्रतिज्ञा अनुसार जातिहरूलाई आशिष दिन सक्नुहुन्थ्यो। यसो अब्राहमको सन्तान हुनुहुन्थ्यो। मती 1:1, लुका 3:34, उहाँ नै प्रतिज्ञा गरिएको त्यो सन्तान हुनुहुन्छ जसले अलग गरिएका जातिहरू अर्थात् अन्य जातिहरूलाई अन्य देवताहरूबाट छुटाएर फेरि परमेश्वरको परिवारमा ल्याउन सक्नुहुन्छ। गलाती 3:16-18, 26-29। अब्राहमसँगको करारलाई पुरा गर्ने समाधान केवल यसु हुनुहुन्थ्यो। यसु दाउदको पनि सन्तान हुनुहुन्छ, यसै कारण उहाँ राजाको निम्ति योग्य हुनुहुन्छ। मती 1:1, लुका 1:32, रोमी 1:3। परमेश्वरले दाउदसँग गर्नुभएको करारको समाधान पनि केवल यसु हुनुहुन्छ। उहाँका पुर्खाहरू ठिक थिए र सिद्ध रूपले वफादार पनि। उहाँ कहिल्यै परमेश्वरको अनाज्ञाकारी हुनु भएन, उहाँले कहिल्यै पाप गर्नु भएन। 2 कोरिन्थी 5:21, हिब्रू 4:15 र 1 पत्रुस 2:22, उहाँ पापरहित हुनुहुन्थ्यो भन्नुको अर्थ उहाँ परमेश्वरको सिनै पर्वतको करार अर्थात् व्यवस्थाको सिद्ध उदाहरण पनि हुनुहुन्थ्यो। यसो परमेश्वरको उच्च प्रतिरूपधारी हुनुहुन्थ्यो। 2 कोरिन्थी 4:4 र 1:15, उहाँ परमेश्वरको स्वरूपको उदाहरण हुनुहुन्छ। परमेश्वरको अघि यसो हाम्रो निम्ति एक उदाहरण हुनुहुन्छ। 2 कोरिन्थी 3:18 र 3:10, उहाँको चेला हुनुको अर्थ यही नै हो भन्ने बारेमा पछि फेरि हामी हेर्नेछौँ। 1 पत्रुस 2:21, परमेश्वर मानिस भएर आउनुभएको सत्यतालाई बुझ्न गाह्रो छ। परमेश्वरको व्यक्तित्व एकभन्दा बढी भएको कारण उहाँ मानिस भएर आउन सक्नुहुन्थ्यो। परमेश्वर स्वभाव सम्पूर्ण रूपले एक समान तर 3 फरक व्यक्तित्वमा हुनुहुन्छ। बाइबलले प्रयोग गर्ने शब्दावलीमा पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर 3 भिन्न व्यक्तित्व हुनुहुन्छ। ख्रिस्टियनहरूले यसलाई त्रिएकता भनी नाउँ दिएका छन्। पुत्र परमेश्वर मानिस यसु बन्नुभयो। यौन्ना 1:1 र 14-15, ईश्वरशास्त्रीहरूले यसलाई मानव अवतार भन्दछन् अर्थात् परमेश्वर मानिसको शरीरमा आउनुभएको। केवल यसु मात्र मानिस परमेश्वर हुनुहुन्थ्यो जसमा पिता परमेश्वरले सबै करारको पूर्णताको निम्ति भर पर्न सक्नुहुन्थ्यो। तपाईँलाई याद होला कि मैले पहिले नै भनेको थिएँ, संसारको जग बसाल्नुभन्दा पनि पहिले नै परमेश्वर जान्नुहुन्थ्यो कि उहाँले आफ्नो पुत्र येशूलाई यस संसारमा पठाएर मानिसहरूलाई उहाँको परिवारमा फर्काएर ल्याउनु पर्नेछ। एफिसी 1:1-14 र 1 पत्रुस 1:20, यो अचम्मको कुरा हुनको निम्ति पुत्र मानिस बनेर दुःख भोग्न र मर्न खुसीसाथ तयार हुनुहुन्थ्यो ताकि परमेश्वरले उहाँको मानव परिवार पाउनुभएको होस्। नयाँ करारको एउटा पाठले त्यस वार्तालापलाई यसरी बताउँदछ। यसकारण संसारमा आउनुहुँदा ख्रिस्टले भन्नुभयो, बलि र भेटीहरू तपाईँले चाहनु भएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठो मेरो बारेमा लेखिए जस्तै तपाईँकै इच्छा पुरा गर्न म आएको छु। हिब्रू 10:5-7, यो राम्रो कुरा हो कि पुत्र परमेश्वर येशु भएर आउनको निम्ति खुसीसाथ तयार हुनुहुन्थ्यो। केवल करारहरू मात्र जोखिममा थिएनन् तर अलौकिकहरूले विद्रोह गरेर निम्त्याएका विपत्तिहरू पनि छँदै थिए। हामीले बुझ्नु आवश्यक छ कि यी विद्रोहहरूको निम्ति पनि परमेश्वर मानव भएर आउनु आवश्यक थियो। परमेश्वर मानव परिवारमा जोडिनु भएकोले आत्मा आउनु हुनको निम्ति आवश्यक तयारी पुरा भयो। पतनभन्दा पनि अझ बढी ठिक बनाउनु। परमेश्वर मानिस भएर आउनुको कारण मर्न सम्भव थियो। यो एकदमै महत्त्वपूर्ण थियो किनकि मृत्यु केवल पुनरुत्थानले मात्र पराजित हुन सक्दथ्यो। मृत्युपूर्व पुनरुत्थान सम्भव छैन। यसो परमेश्वर पनि हुनुभएको कारण उहाँमा आफैलाई जीवनमा ल्याउने शक्ति थियो। यौन्ना 10 अध्यायको पदहरू 17 र 18। येशूको मृत्यु परमेश्वरको योजना भएको कारण संसारको जग बसाल्नुभन्दा पहिले नै परमेश्वर जान्नुहुन्थ्यो कि उहाँले येशूलाई मृत्युबाट फेरि जीवनमा ल्याउनुहुनेछ। प्रेरित 2 अध्यायको पदहरू 23 र 24, पद 32, 3 अध्यायको पद 15, 4 अध्यायको पद 40 र गलाती 1 अध्यायको पद 1। पुनरुत्थानको कारणले परमेश्वरसँगको हाम्रो दूरीमा पुल निर्माण भयो। मृत्यु पराजित भयो। यी अदनको विद्रोहका असरहरू थिए। सर्प अर्थात् सैतानको परीक्षाको कारण आदम र हब्बाका समस्याहरू जे थिए ती सबै समाधान गरिए। येशूको मृत्यु र पुनरुत्थानले उपलब्ध गराएको पापको क्षमादान विश्वास गर्नेहरू सबैले अनन्त जीवन पाउनेछन् र सदाको निम्ति परमेश्वरको परिवारमा हुनेछन्। रोमी 4 अध्यायको पदहरू 16-25, 8 अध्यायको पदहरू 10 र 11, 10 अध्यायको पदहरू 9 र 10 र 1 कोरिन्थी 6 अध्यायको पद 14। यसो मृत्युबाट पुनरुत्थान हुनुभएपछि फेरि स्वर्गमा फर्किनुपर्ने थियो अर्थात् उहाँ उठाइनुपर्ने थियो। येशु स्वर्गमा उचालिनुभयो र पिताको छेउमा सिंहासनमा दाहिनेतर्फ विराजमान हुनुहुन्छ। मर्कुस 1 अध्यायको पद 19, यौन्ना 20 अध्यायको पद 17, कलसी 3 अध्यायको पद 1 र हिब्रु 12 अध्यायको पद 2। पवित्र आत्मा जो विश्वासीहरूमा बास गर्नुहुन्छ उहाँलाई पठाउनको निम्ति यो आवश्यक पनि थियो। प्रेरित 2 अध्यायको पद 33, रोमी 8 अध्यायको पदहरू 9-11। येशूले छोडेर जान आवश्यक थियो ताकि पवित्र आत्मा आउनुभएको होस्। यौन्ना 14 अध्यायको पदहरू 25 र 26, 15 अध्यायको पद 26, 16 अध्यायको पद 7 र लुका 24 अध्यायको पद 49। पवित्र आत्मा आउनु चाहिँ इजकियल र यर्मियाले बताएका नयाँ करारको पूर्णता थियो। यर्मिया 31 अध्यायको पदहरू 31-34 र इजकियल 36 अध्यायको पदहरू 22-28। पवित्र आत्मा नै भ्रष्टतामाथि विजय हुनुहुने आत्मा हुनुहुन्छ। गलाती 5 अध्यायको पदहरू 16 र 17 र उहाँको काम आफैमा येशूको भन्दा पनि अझ महान हुने थियो। यौन्ना 14 अध्यायको पद 12। परमेश्वरको नयाँ करारको पूर्णताको निम्ति येशूको मृत्यु र पुनरुत्थान मुख्य कुरा हुन् भन्ने येशू जान्नुहुन्थ्यो। यसै कारण येशूले अन्तिम रात्रिभोजमा चेलाहरूलाई भन्नुभयो उहाँको रगत नयाँ करारको रगत हुनेछ जो उनीहरूको छुटकाराको निम्ति बहाइन्छ। मत्ती 26 अध्यायको पद 28, मर्कुस 14 अध्यायको पद 24 र लुका 22 अध्यायको पद 20। जसै येशू माथि उचालिनुभयो र पवित्र आत्मा तल पृथ्वीमा आउनुभयो तब मानव जाति भ्रष्टताको विरुद्धमा असहाय छैनन्। यसको न्यूनतम माग चाहिँ परमेश्वरले मानिसको सदाको असफलता र विद्रोहलाई सफा गरेर उहाँको मानव परिवार बनाउनु हो। यसैको निम्ति उहाँ मानिस बनेर आउनु पर्थ्यो र परमेश्वरको करारको सबै शर्तहरू उहाँ आफैले पुरा गर्नु पर्थ्यो। यस पुस्तकमा मैले पहिले सोधेको प्रश्नको विषयमा विचार गर्नुहोस्। परमेश्वरले के चाहनुहुन्छ? उहाँले तपाईँ चाहनुहुन्छ। यसै कारण उहाँले मृत्यु र पापको समस्यालाई ठिक गर्न आफ्नो अद्वितीय पुत्र येशूको रूपमा पठाउनुभयो। मानिस जातिसँगको करार पुरा गरेर सदा सर्वदाको निम्ति तपाईँलाई परमेश्वरसँग ल्याउनको निम्ति उहाँ आउनुभयो। परमेश्वर मानवीय परिवारसँग जोडिनुभयो। यसको निम्ति कुनै अर्को उपाय पनि त थिएन। सुसमाचारको खासमा हाम्रो व्यवहारसँग परमेश्वरको प्रेम र उद्धार कमाउनको निम्ति कुनै सरोकार छैन भन्नुको थुप्रै कारणहरू छन्। तीमध्ये यो चाहिँ सबैभन्दा ठुलो कारण हो। हाम्रो असिद्ध व्यवहारले यो कमाउन सकिन्छ भन्ने सोच्नु चाहिँ पागलपन हुन्छ। यदि हामीले उद्धार कमाउन सक्ने भए ख्रिस्ट आउनु, मर्नु र पुनरुत्थान हुनु आवश्यक नै हुने थिएन। शैतान र उसका सहायकहरू, मूर्ख र मूर्ख्याई। यस कथामा भएको अर्को एउटा मोड पनि छ जुन तपाईँले नछुटाउनुहोस् भन्ने म चाहन्छु। तपाईँ अलिकति अचम्ममा पर्नु भएको होला, मलाई पनि त्यस्तो भएको छ। एकपटक भन्दा अझ बढी पटक नै मलाई पनि त्यस्तै अचम्म लागेको छ। यदि येशूको मृत्यु र पुनरुत्थानले सर्प अर्थात् शैतानको कामलाई बदल्नु भएको हो र संसारको दुष्टतालाई सधैँको निम्ति जित्नु भएको हो भने किन जातिहरूमा हारेका देवहरू र दुष्ट आत्माहरूले येशूलाई मारे? यो मूर्खता जस्तो लाग्छ। यसबारे विचार गर्नुहोस्। यसमा सबैभन्दा मुख्य कुरा परमेश्वरको योजनामा येशूको मृत्यु थियो, कारण मृत्यु बिना पुनरुत्थान सम्भव थिएन। जसले मृत्युलाई जित्नु थियो अनि येशू पिता कहाँ फर्केर जान सक्नुहुने थिएन र पिता परमेश्वरको योजना पुरा गर्न सक्नुहुने थिएन। जुन योजना चाहिँ आत्मा आउनु भएर भ्रष्टतामा मानिसलाई मद्दत गर्नुहुने थियो। यदि शैतान र अन्धकारका शक्तिहरूले येशूलाई त्यसै छोडिदिएका भए परमेश्वरको योजना असफल हुने थियो। के उनीहरू अलौकिक मूर्खहरू हुन्? मैले यो विषयमा धेरै लेखेको छु। यो अति नै आकर्षक विषय हो। खासमा नयाँ करारले यस प्रश्नको उत्तर दिन्छ। येशूको शुभ खबर अर्थात् सुसमाचारको विषयमा कुरा गर्दा पावलले प्रचार गर्दछन्। पावलले यसरी भनेका छन्, तर हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्दछौँ जो युग युग अघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनुभयो। यस युगका कुनै पनि शासकहरूले त्यो कुरा बुझेनन्। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रुसमा टाँग्ने नै थिएनन्। एक कोरिन्थी 2:7-8। पावलले अरू ठाउँहरूमा शासकहरू शब्द आत्मिक संसारका दुष्ट सदस्यहरूको निम्ति प्रयोग गरेका छन्। एफिसी 3:10, 6:12 र कलसी 1:16। यसको अर्थ साधारण छ। शैतान, दुष्ट र परमेश्वरका प्रतिद्वन्दी छोराहरू जसले परमेश्वरको योजना के छ त्यो थाहा पाएका थिएनन्। जब येशूले सेवकाई सुरु गर्नुभयो उहाँ को हुनुहुन्छ भनी उनीहरूले चिनेका थिए। उनीहरूले येशूलाई परमेश्वरका पुत्र र सर्वोच्चका पुत्र भनेका छन्। मत्ती 4:11-8:29, मर्कुस 1:12-13, 21-24, 3:11, लुका 4:1-13, 31-37 र 8:28। पुरानो करार प्राय स्पष्ट छ कि परमेश्वरले सुरुको योजना अनुसार अदनको बगैँचामा झैँ मानवीय परिवारले शासन गरेको चाहनुहुन्थ्यो। शैतान र उसको सहकर्मीहरूले अनुमान लाउनुपर्ने हो कि येशू यही योजना प्राप्तिको निम्ति आउनुभएको हो। तर तर्कसङ्गत रूपमा चाहिँ उनीहरूले येशूलाई मार्न चाहे। यो यही नै वास्तवमा मुख्य कुरा हो। परमेश्वरले तिनीहरूको मूर्खतामा नै तिनीहरूलाई खेलाइदिनुभयो। यो सजिलै थाहा गर्न सकिन्छ कि परमेश्वर उहाँका अलौकिक शत्रुहरूभन्दा पनि धेरै बुद्धिमान हुनुहुन्छ। तर यहाँको मुख्य कुरा चाहिँ नभुलौँ, परमेश्वर मानवीय परिवारसँग जोडिनु भएको चाहिँ शैतान वा दुष्टलाई बेवकुफ बनाउनको निम्ति होइन। परमेश्वरले यसो गर्नुको कारण चाहिँ उहाँले तपाईँलाई उहाँको परिवारमा चाहनुहुन्छ। उहाँलाई अर्को अभिप्रायको दरकार छैन, तपाईँ नै पर्याप्त हुनुहुन्छ। तर यो कथामा अझ थप कुराहरू बाँकी नै छन्। येशूले आफ्नो काम सिद्ध्याउनु भयो। हामीले आत्माको काम साधारण र अर्थपूर्ण भूमिकालाई अझ नजिकबाट निहाल्न बाँकी नै छ। परमेश्वरको परिवारमा सम्भव भएसम्म जतिसक्दो धेरै मानिसहरूलाई ल्याउने ध्येयसँग सिधै सरोकार राख्दछ।